توراه شریف اور انجیل شریف کی صحت و حقانیت. ہزاروں سال ہوئے اللہ نے یہودیوں یعنی بنی اسرائیل کو حضرت موسیٰ کے ذریعے ایک وصیت کی تھی جس کا مضمون یہ تھا، جس بات کا میں تم کو حکم دے چکا ہوں ان میں نہ تو کچھ بڑھانا اور نہ کچھ گھٹانا، تاکہ تم خداوند اپنے خدا کے احکام کو جو میں تم کو بتاتا ہوں مان سکو. بائبل کتاب استثناء 4:2. پھر اسی کتاب میں یہ کہہ کر اس وصیت کو دہرایا گیا ہے، جس جس بات کا میں تم کو حکم کرتا ہوں تم احتیاط کر کے اس پر عمل کرنا، اور اس میں سے نہ تو کچھ بڑھانا اور نہ اس میں سے کچھ گھٹانا. 12:23. پھر صدیاں گزر گئیں اور حضرت سلیمان نے روح القدس کے زیر اثر ہو کر یہ شہادت دی ہے، خدا کا ہر ایک سخن پاک ہے، وہ اس کی سپر ہے، جن کا توکل اس پر ہے تو اس کے کلام میں کچھ نہ بڑھانا، مبادہ وہ تجھ کو تنبیہ کرے اور تو جھوٹا ٹھہرے. امثال 30:5-6. پھر کتاب مقدس بائبل کے آخری صحیفے کے اختتام پر یہ تنبیہ ملتی ہے، میں ہر آدمی کے آگے جو اس کتاب کی نبوت کو سنتا ہے گواہی دیتا ہوں کہ اگر کوئی آدمی ان میں سے کچھ بڑھائے تو خدا اس کتاب میں لکھی ہوئی آفتیں اس پر نازل کرے گا، اور کوئی اس نبوت کی کتاب کی باتوں میں سے کچھ نکال ڈالے تو خدا اس زندگی کے درخت اور مقدس شہر میں سے جس کا اس کتاب میں ذکر ہے اس کا حصہ نکال ڈالے گا. مکاشفہ 22:18-19. تو کیا ان سارے احکام، تحذیرات اور منہیات کے بعد بھی کوئی انسان جو اللہ، اس کی کتابوں، اس کے رسولوں پر ایمان رکھتا ہو یہ جرات کر سکتا ہے کہ اللہ کی باتوں اور کلام الہی کو محرف کر دے یا اس میں کمی و زیادتی کر دے اور نتیجے کے طور پر اللہ اس کے حصے کی ساری روحانی برکتیں اس سے سلب کر لے، اور جن عمدہ باتوں کا وعدہ اس نے اپنے نیک بندوں سے کیا ہے اور اللہ کے وعدے جو نجات اور حیات ابدی کے لیے بشر سے کیے گئے ہیں ان سب سے محروم ہو جائے. ہاں، جو ایمان نہیں رکھتے اگر ان کی طرف دھیان دیا جائے تو لگتا ہے کہ ان کو بھی یہ کرنے کی مجال نہیں کہ الہی نوشتوں اور کتابوں میں کچھ اس طرح کی باتیں کر سکیں. ان کے لیے یہ اس لیے ناممکن ہے کیونکہ کتب مقدسہ اور صحائف کے ہزاروں نسخے ساری دنیا میں بکھرے ہوئے ہیں. ان کی یہ کثرت ایسے غلط لوگوں کی کسی بھی حرکت یا تدبیر کا پردہ فاش کرنے کے لیے کافی ہے. اب دنیا کی بدقسمتی ملاحظہ ہو کہ ان آخری دنوں میں چند ایسے لوگ پیدا ہو گئے جو پاک و مقدس حواریان و رسولان مسیح پر تحریف کی اتہام تراشی کرنے کا گناہ کرتے ہیں، اور یہ الزام و اتہام لگانے والے وہ لوگ ہیں جنہیں خدا نے ان کتب کی حفاظت کا امین اور محافظ ٹھہرایا تھا. اس طرح کا کوئی طعن یا اعتراض ایسی مشکل اور ناگفتہ بے حالت پیدا کر دیتا ہے کہ اس کی لپیٹ میں صرف کتب مقدسہ اور صحائف ہی نہیں آتے بلکہ ان لوگوں کی دینی کتاب یعنی قرآن بھی آ جاتا ہے، کیونکہ قرآن شریف نے بھی تو ان حواریوں اور اصحاب مسیح کی جو کہ پاکی اور امانت میں سرشار تھے گواہی دی ہے، اور انہیں انصار اللہ یا مددگاران خدا کا لقب دیا ہے. دیکھیے سورہ آل عمران آیت 52. چنانچہ صحائف مقدسہ بائبل کی صحت، اصلیت اور سلامتی کی راہ میں کہ وہ ہر طرح کے تحریف و فساد سے بچی رہی ہیں بہت سی دلیلیں ہیں، जो हम पेश करने वाले हैं और उन्हें हमने 10 फसलों में तकसीम किया है, यानी किताब मुकद्दस की वही, अंबिया और रसुल, तवातुर, कदीम तरीन नुस्खे, पुराने मखतूतात और इल्म आसार कदीमा, नागुजीर सवाल और मशहूर उलमाए इस्लाम की शहादतें जो तहरीफ के बारे में पेश की गई हैं। पहला हिस्सा किताब मुकद्दस की तश्कील। अपनी किताब अजीज के मजमूए की साख्त और बनावट में अल्लाह ने हर तरह की हिकमत व फतानत को मद्देनजर रखा है, हत्ता के सहाइफ़ इलाहिया को देखते ही कारी पर यह बात वाज़ेह हो जाती है कि अहद अतीक में 3 अदवार व ज़माने पाए जाते हैं। दौर अव्वल हज़रत आदम से हज़रत मूसा तक। किताब मुकद्दस अल्लाह की तरफ से वही की गई है जो ये बताती है कि अल्लाह ने आदम को एक नसीहत व वसीयत दी थी, और खुदावंद खुदा ने आदम को लेकर बाग आदन में रखा कि उसकी बागबानी और निगहबानी करे, और खुदावंद खुदा ने आदम को हुक्म दिया और कहा कि बाग के हर दरख्त का फल बेरोक टोक खा सकता है, लेकिन नेकोबत की पहचान के दरख्त का फल कभी न खाना, क्योंकि जिस रोज तूने उसमें से खाया तू मरा। और खुदावंद खुदा ने कहा कि आदम का अकेला रहना अच्छा नहीं, मैं उसके लिए एक मददगार उसकी मानिंद बनाऊंगा। तौरे शरीफ किताब पैदाइश 2:15-18। अल्लाह आदम से किस तरह कलाम करता था यह बात आयात बाला से नहीं मालूम होती। इसके लिए इंसान को अपने परवाज़े ख्याल पर भरोसा करना पड़ेगा। यह भी याद रहे कि इस कैसेट के पहले हिस्से में बयान किए गए वाकयात में करोड़ों साल का दरमियानी फ़र्क है। इसी तरह ये बात भी कि बशर के लिए अल्लाह के ऐलान व अहकाम का आगाज कब हुआ था मालूम नहीं देती। किताब मुकद्दस की बाज़ आयात से कुछ नतायज निकलते हैं, मसलन हनूक जो कि आदम की 7वीं पुश्त में थे और जिनका बयान पैदाइश की किताब के 5वें बाब में आया है, उनके बारे में यहूदा के ख़त में ये लिखा है कि वो नबी थे और वो अल्लाह के साथ चलते थे, उन्हें माजी में गुज़रे वाक़यात की खबर थी और तसलसल के लिहाज से भी वो आदम के पोते थे और उनको जानते थे। इसी तरह हनूक के बेटे मतुसालेह या मतुसलाह थे जो हज़रत नूह के ज़माने तक ज़िंदा रहे और नूह के दादा थे। नूह भी सच्चाई और रास्तबाजी से भरपूर थे और उन्होंने बादत तूफ़ान तक की खबरें अपनी औलाद तक पहुँचाईं। साम इबन नूह भी हज़रत इब्राहिम के ज़माने तक ज़िंदा रहे और उनके जद्द आला थे। इब्राहिम नमी पुश्त पर साम के परपोते थे। हज़रत साम तूफ़ान के बाद 500 साल तक ज़िंदा रहे थे। गलतियों के ख़त 3-6-7 में लिखा है कि अब्राहम खुदा पर ईमान लाया और ये उसके लिए रास्तबाजी गिना गया, बस जान लो कि जो ईमान वाले हैं वही अब्राहम के फ़र्जंद हैं। नीज पैदाइश 18:19 से वाज़े है कि अपनी नस्ल औलाद तक हज़रत इब्राहिम ने सारे हवादिसे माजिया की खबर दी थी। इन बातों से ये बात वाज़ेह हो जाती है कि अब्राहम और मूसा के दरमियान एक इत्तिसाल मुत्तसिल है जिसकी तहकीक कुछ मुश्किल नहीं। दूसरा दौर असर मूसा है। खुरूज बनी इसराइल के बाद ही से आगे को हवादिस व वाकयात की तस्जील का काम किताब मुकद्दस में बड़ी बारीकी के साथ होता गया है, क्योंकि अल्लाह ने मूसा को ऐसा करने का हुक्म दिया था। तब खुदावंद ने मूसा से कहा, इस बात की यादगारी के लिए किताब में लिख दे। खुरूज 17:14। हम ये भी पढ़ते हैं कि मूसा ने किताबुल अहद लिया और कौम के सामने उसकी किरात फरमाई। फिर मूसा ने अहदनामा लिया और लोगों को पढ़कर सुनाया। खुरूज 24:7। और खुदावंद ने मूसा से कहा कि तू ये बातें लिख ले, क्योंकि इन्हीं बातों के मफहूम के मुताबिक मैं तुझसे और इसराइल से अहद बांधता हूँ। 34:27। और ऐसा हुआ कि मूसा जब इस शरीयत की बातों को एक किताब में लिख चुका और वो ख़त्म हो गईं, तो मूसा ने लावियों से, जो खुदा के अहद के संदूक को उठाया करते थे, कहा, इस शरीयत की किताब को लेकर खुदावन अपने खुदा के अहद के संदूक के पास रख दो, ताकि वो तेरे बरखिलाफ़ गवाह रहे। तौरा शरीफ किताब इस्तिस्ना 31:24-26। तीसरा दौर यशुआ से लेकर मलाकी नबी तक। अल्लाह ने यशुआ से कहा और यशुआ ने ये बातें शरीयत की किताब में लिख दी। यशुआ 24:26। फिर सैमुएल ने लोगों को हुकूमत का तर्ज बताया और उसे किताब में लिखकर खुदावंद के हुजूर में रख दिया। 1 सैमुएल 10:25। और सरदार काहिन खलकियाह ने साफिन मुंशी से कहा, मुझे खुदावंद के घर में तौरात की किताब मिली है। और खलकियाह ने वह किताब साफिन को दी और उसने उसको पढ़ाया। और साफिन मुंशी बादशाह के पास आया और उसे खबर दी, खलकियाह काहिन ने एक किताब मेरे हवाले की है। और साफिन ने उसे बादशाह के हुजूर पढ़ा। जब बादशाह ने तौरात की किताब की बातें सुनी तो अपने कपड़े फाड़े और ये हुक्म दिया कि ये किताब जो मिली है, इसकी बातों के बारे में तुम जाकर मेरी और सब लोगों और सारे यहूदा की तरफ से खुदावन से दरियाफ्त करो। दूसरा सलातीन 22:8-13। तुम खुदावन की किताब में ढूंढो और पढ़ो। यशायाह 34:16। किताब का एक तुमार ऐ यर्मियाह ले, और वो सब कलाम जो मैंने इसराइल और यहूदा और तमाम अकवाम के खिलाफ तुझसे किया, उस दिन से लेकर जब से मैं तुझसे कलाम करने लगा, यानि शाह यूसियाह के अय्याम से आज तक के दिन तक, उसमें लिख। यर्मियाह 36:1-2। उसकी यानी दारा इब्ने अख्सवीरस की सल्तनत के पहले साल में दानेईल ने किताबों में उन बरसों का हिसाब समझा जिनकी बाबत खुदावंद का कलाम यर्मियाह नबी पर नाजिल हुआ कि यरूशलेम की बर्बादी पर 70 बरस गुजरेंगे। दानेईल 9:2। और जब 7वां महीना आया तो बनी इसराइल अपने अपने शहर में थे और सब लोग एक तन होकर पानी फाटक के सामने के मैदान में इकट्ठे हुए और उन्होंने अजरा फकी से अर्ज की कि मूसा की शरीयत की किताब को, जिसका खुदावन ने इसराइल को हुक्म दिया था, लाए। और 7वें महीने की 1 तारीख को अजरा काहिन तौरात को जमात के, यानि मर्दों और औरतों और उन सब के सामने ले आया जो सुनकर समझ सकते थे, और वो उनमें से पानी फाटक के सामने के मैदान में सुबह से दोपहर तक मर्दों और औरतों और सबों के आगे जो समझ सकते थे पढ़ता रहा, और सब लोग शरीयत की किताब पर कान लगाए रहे। नहमिया 8:3-7। और उन्होंने अपने दिलों को इल्मास की मानिन सख्त किया ताकि शरीयत और उस कलाम को न सुने जो रब्बुल अफवाज ने गुज़श्ता नबियों पर अपनी रूह की मारिफत नाजिल फरमाया था, इसलिए रब्बुल अफवाज खुदा की तरफ से कहरे शदीद नाजिल हुआ। ज़करिया 7:12। तुमने तो कहा था खुदा की इबादत करना आबस है, रब्बुल अफवाज के अहकाम पर अमल करना और उसके हुजूर मातम करना ला हासिल है, और उनके लिए जो खुदावन से डरते थे और उसके नाम को याद करते थे उसके हुजूर यादगार का दफ्तर लिखा गया। मलाकी 3:16। जो कुछ पेश किया गया इससे तो ये वाज़े है कि खुदावंद खुदा किताब मुकद्दस की तदवीन में हर ज़माने में चौकिन्ना रहा और पाक बंदगान व मर्दगान खुदा को वही भी करता रहा। उन खुदा के नेक बंदों ने बशर की भलाई के लिए इन सारी नबूवतों को इहाता तहरीर में ले लिया, और जिंदा खुदा ने जिसने अपनी शरीयतें वही फरमाई थीं वो उनकी हिफाजत करता रहा ताकि सब कुछ उसके वादों और मशीयत के मुताबिक रहे। दूसरा हिस्सा शहादतुल वही, अल्लाह की बातों को कभी जवाल नहीं। किताब मुकद्दस में अल्लाह के वादे और एलानात की इतनी कसरत है कि यह मुमकिन नहीं कि वो जायल या तब्दील हो सकें। मैं खुदा अपने अहद को न तोड़ूंगा और अपने मुंह की बात को न बदलूंगा। जबूर 79:34। मैं तुमसे सच कहता हूं कि जब तक आसमान और जमीन न टल जाएं, एक नुक्ता या एक शोशा तौरात से हरगिज न टलेगा जब तक सब कुछ पूरा न हो जाए। मत्ता 5:18। आसमान और जमीन टल जाएं, लेकिन मेरी बातें हरगिज ना टलेंगी। मत्ता 24:35। और किताब मुकद्दस का बातिल होना मुमकिन नहीं। यूहन्ना 10:35। अल्लाह की गवाही नबियों के बारे में। तू उनके चेहरे को देखकर न डर, क्योंकि खुदावन ने अपना हाथ बढ़ाकर मेरे मुंह को छुआ और खुदावन ने मुझे फरमाया, देख मैंने अपना कलाम तेरे मुंह में डाल दिया। यर्मियाह 1:8-9। मैंने तो नबियों से कलाम किया और रोया पर रोया दिखाई और नबियों के वसीले से तशबीहात इस्तेमाल की। हूसिया 12:12। क्योंकि उनके साथ मेरा आहद ये है, खुदावंद ये फरमाता है कि मेरी रूह जो तुझ पर है और मेरी बातें जो मैंने तेरे मुंह में डाली हैं, तेरे मुंह से और तेरी नस्ल के मुंह से और तेरी नस्ल की नस्ल के मुंह से अब से लेकर अब तक जाती न रहेंगी। खुदावंद का यही इरशाद है। यसाया 59:21। और उसने मुझे यूं कहा तो रूह मुझ में दाखिल हुई, मैं तुझे बनी इसराइल यानी इस बागी कौम के पास जिसने मुझसे बगावत की है भेजता हूं, बस वो खाह सुने खाह ना सुने तो भी इतना तो होगा कि वो जानेंगे कि उनमें एक नबी बरपा हुआ। तू उनसे हरासा न हो, तू मेरी बातें उनसे कहना खाह वो सुने खाह ना सुने। अपना मुंह खोल और जो कुछ मैं तुझे देता हूं खा ले। और मैंने निगाह की तो क्या देखता हूं कि एक हाथ मेरी तरफ बढ़ा हुआ है और उसमें किताब का तुमार है। हिज़कीईल 2:2-9। सच्चाई की शरीयत उसके मुंह में थी और उसके लबों पर नाराजगी न पाई गई। मलाकी 2:6। लेकिन मेरा कलाम और मेरे आईन جو میں نے اپنے خدمت گزار نبیوں کو فرمائے تھے، کیا وہ تمہارے باپ دادا پر پورے نہیں ہوئے؟ زکریہ 1:6. سوم، انبیاء اور رسول کی گواہی. اللہ کے انبیاء اور رسول نے شہادت دی کہ اللہ نے ان سے کلام کیا ہے اور ان کی طرف وحی کی ہے کہ اپنی نبوتوں اور تعلیموں کو لکھ لیں تاکہ انسان کے لیے ایک دائمی اور مستقل شریعت کی طرح ہو جائے. اس سلسلے کے کچھ اقتباسات ہم پیش کر رہے ہیں. خداوند کی روح نے میری معرفت کلام کیا اور اس کا سخن میری زبان پر تھا، یہ داؤد نے فرمایا. دوسرا سیمویل 23:2، یسعیاہ نبی نے فرمایا، اس وقت خدا کی آواز سنی جس نے فرمایا، میں کس کو بھیجوں اور ہماری طرف سے کون جائے گا؟ تب میں نے کہا، میں حاضر ہوں، مجھے بھیج دو. یسعیاہ 6:8. ایک آواز آئی کہ منادی کر، اور میں نے کہا، میں کیا منادی کروں؟ ہاں، گھاس مرجھاتی ہے، پھول کملاتا ہے، پر ہمارے خدا کا کلام ابد تک قائم ہے. یسعیاہ 40:6-8. یرمیاہ نے کہا، پھر خداوند کا کلام مجھ پر نازل ہوا، میں اپنے کلام کو پورا کرنے کے لیے بیدار رہتا ہوں. دوسری بار خداوند کا کلام مجھ پر نازل ہوا. یرمیاہ 1:11-13. حزقیل نے کہا، خداوند کا کلام مجھ پر نازل ہوا، اے آدمزاد نبوت کر. 30:1-2. کیونکہ بولنے والے تم نہیں بلکہ تمہارے باپ کا روح ہے جو تم میں بولتا ہے. متی 10:20. رسول ہونے کی علامتیں کمال صبر کے ساتھ، نشانوں اور عجیب کاموں اور معجزوں کے وسیلے سے تمہارے درمیان ظاہر ہوئیں. دوسرا کرنتھیوں 12:12. تم فانی تخم سے نہیں بلکہ غیر فانی سے، خدا کے کلام کے وسیلے سے جو زندہ اور قائم ہے، نئے سرے سے پیدا ہوئے. چنانچہ ہر بشر گھاس کی مانند ہے اور اس کی ساری شان و شوکت گھاس کے پھول کی مانند. گھاس تو سوکھ جاتی ہے اور پھول گر جاتا ہے، لیکن خداوند کا کلام ابد تک قائم رہے گا. پہلا پطرس 1:23-25. پہلے یہ جان لو کہ کتاب مقدس کی کسی نبوت کی بات کی تعویل کسی کے ذاتی اختیار پر موقوف نہیں، کیونکہ نبوت کی کوئی بات آدمی کے خواہش سے کبھی نہیں ہوئی، بلکہ آدمی روح القدس کی تحریک کے سبب سے خدا کی طرف سے بولتے تھے. دوسرا پطرس 1:20-21. چہارم، اتصال و تواتر. تاریخ سے پتہ چلتا ہے کہ دین کے علماء اور ائمہ نے، جو کہ رسولوں کے ہم عصر تھے، کلیسیا جن کے اخلاف کے سپرد تھی، انہوں نے اپنے وعظ و مواعیز، مؤلفات و تصنیفات میں کتب مقدسہ سے لیے گئے اقتصابات بھی درج کیے ہیں، خاص کر انجیل شریف کے حوالے، کیونکہ ان کا ایمان یہ تھا کہ وہ سب اللہ کی طرف سے وحی کردہ ایسی الہی کتب ہیں جن میں نہ سامنے سے نہ پیچھے سے نہ کسی اور طرف سے باطل کا عمل دخل ہو سکتا ہے. اکلیمندوس رومۃ الکبریٰ کا اسقف تھا اور مقدس پولس رسول کے ساتھ اس کا ہم خدمت تھا. فلپیوں 4:3، اس میں اس کا نام کلیمنس بھی بتایا گیا ہے. ایک دوسرے بزرگ تھے، ڈیونیسیوس، جن کی وفات صدی عیسوی میں ہوئی اور یہ کرنتھس کے اسقف تھے. ہرماس بھی پولس کے معاصر تھے. ان کی کتاب 3 جلدوں میں ملتی ہے. اس کتاب میں نئے عہد نامے کے بہت سے اقتباس ملتے ہیں. پھر اگناتیوس ہیں جن کا تقرر اسقف کے طور پر جناب مسیح کے رفع و صعود آسمانی کے 37 سال بعد ہوا تھا. شہید پولیکاربوس یوحنا حواری کے شاگرد تھے اور ازمیر کے بشپ تھے. ان کی شہادت 166 میں واقع ہوئی. ان کی بہت سی تصانیف میں سے صرف ایک تصنیف اب تک موجود ہے جو انجیل کے 4 راویوں کے اقتباس سے پر ہے. اسی طرح دوسری صدی عیسوی کے مسیحی ائمہ کرام ہیں جنہوں نے اپنی تعلیم کی بنیاد کے لیے انہی نوشتوں سے اقتباسات لیے ہیں, جن میں سے ایک بزرگ کا نام پاپیاس ہے جو ہیراپولس شہر کے 110 عیسوی میں بشپ تھے, جنہوں نے پولیکاربوس کی زیر نگرانی اور معاونت سے کتاب مقدس کی تفسیر 6 جلدوں میں لکھی ہے. یہی عالم بتاتا ہے کہ انجیل شریف ساری کلیسیاؤں میں زبان یونانی میں خوب رائج تھیں. انہوں نے یہ بھی بتایا کہ مرقس پطرس حواری کے ساتھ ہم خدمت اور ہم سفر تھے, اور ان کی روایت کردہ انجیل مسیحیوں میں متداول و رائج تھیں. یوستین شہید, جو کہ ایک بت پرست فلسفی تھے اور حق کی جستجو نے انہیں مسیحیت کی طرف رہنمائی کی تھی, 89 میں پیدا ہوئے تھے. اس عظیم مفکر نے مسیحیت کی طرف سے دفاع و جواب کی خدمت بھی کی تھی اور کئی کتابیں لکھی ہیں. اپنے دفاعی مضامین میں انہوں نے انجیل پر بہت اعتماد کیا ہے اور اسی کی روایتوں کو بنیاد بنایا ہے. ایک کتاب میں یوستین لکھتے ہیں, جب انہوں نے روم, افسس اور اسکندریہ کی کلیسیاؤں کی زیارت کی تو وہاں مسیحیوں کو اپنی عبادت گاہوں میں انجیل کی تلاوت کرتے اور اس کے مطابق عبادت کرتے ہوئے پایا. یوستین کی 30 سال بعد ہیگیوس ہوئے, یہ بھی شہید کیے گئے. انہوں نے فلسطین سے لے کر روم تک کا سفر کیا تھا اور سارے اسقفوں سے ملاقات کی تھی. انہی بزرگ کا بیان ہے کہ میں نے ہر جگہ مسیحی دیکھے, سب کی ایک جیسی تعلیم تھی جو ناموس یعنی توریت, انبیاء اور یسوع مسیح کی تعلیموں کے موافق تھی. آئرونیوس 140 عیسوی میں ایشیائے کوچک میں پیدا ہوئے تھے اور یونانی تھے. یوحنا رسول حواری کے شاگرد پولیکاربوس سے انہیں تلمذ حاصل تھا. آپ کی خدمت کا علاقہ لیون تھا. 177 عیسوی میں جب بزرگ پونٹیوس کی شہادت ہو گئی تو انہیں ہی بشپ مقرر کیا گیا. آپ کی نوشتہ کتاب میں بھی انجیل کی آیات بھری پڑی ہیں. آئرونیوس لکھتے ہیں کہ ہم نے اپنی نجات یوں ہی نہیں قبول کی, بلکہ یہ ہمیں ان لوگوں سے ملی ہے جنہوں نے ہمیں انجیل اور خوشخبری عطا کی ہے اور جس پر خود ان کا تکیہ تھا. پھر اللہ کی مرضی و ارادے سے انہوں نے اسے مدون کیا تاکہ ہمارے ایمان کے لیے ستون اور بنیاد کا کام دے.